नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजार सरकारको विशेष प्राथमिकतामा रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, लगानीकर्ता उत्साहित।
सरकारको प्रमुख कार्यकारीले किन मनोबल घट्यो बताउनुहोस्, यो चाहिँ निराकरण गर्न म तयार छु भन्नु नै ठुलो एचिभमेन्ट हो।
प्रशासनलाई नागरिक मैत्री बनाउने सचिवहरूको 22 बुँदे संकल्प निर्णयहरू व्यवहारमा देखिएमा नेपालको प्रशासनिक सुधारको यात्रामा महत्त्वपूर्ण योगदान पुग्न सक्ने विश्वास।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कानुनी कारवाहीको चेतावनी। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट हुने अवैध व्यापारमा पनि निगरानी कडा पारिँदै।
नयाँ दिल्लीमा कक्रोल जनता पार्टीको संसद मार्च, प्रहरीद्वारा लाठी र अश्रु ग्यास प्रहार।
र फिफा विश्वकप 2026 समापन, स्पेन दोस्रो पटक विश्वकप विजेता, अवार्डमा पनि स्पेनकै दबदबा, मड्रिडमा हर्षोल्लास। कार्यक्रम सुरु गरौँ। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजार सरकारको विशेष प्राथमिकतामा रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ। पुँजी बजारका सरकारवाला तथा नियमनकारी निकायसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि पुँजी बजारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। यसै विषयमा तयार पारिएको यो रिपोर्ट। नेपालको पुँजी बजारलाई थप व्यावसायिक, मर्यादित र पारदर्शी बनाउन सरकारले आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज पुँजी बजारका सरकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग संवाद गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले प्रोत्साहन गर्ने तर बदमासी गर्नेहरू विरुद्ध शून्य सहनशीलताको नीति अप्नाउने चेतावनी दिनुभयो। हाम्रो मुख्य उद्देश्य उद्यमशीलता फस्टाउने वातावरण बनाउनु र रोजगारीका अवसरहरू थप्नु हो। यसका लागि नेपालको पुँजी बजार व्यावसायिक र मर्यादित हुन जरुरी छ। राम्रो काम गर्नेलाई सरकारले सधैँ साथ दिन्छ तर गल्ती गर्नेहरू विरुद्ध सरकारले शून्य सहनशीलताको नीति अप्नाउनेछ, प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। छलफलका क्रममा पुँजी बजारका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता औँल्याएका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। लगानीकर्ता र ब्रोकर प्रतिनिधिहरूले नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै केही ठोस सुझावहरू समेत प्रस्तुत गरेका छन्। बैङ्क तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाइनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि 6 महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था खारेज गर्नुपर्ने, त्यस्तै सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीको सट्टा कुल कर्जाको 5% कायम गरिनुपर्ने र व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ। सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थाहरूलाई दोस्रो बजारमा आकर्षित गर्नुपर्ने तथा गैरावश्य नेपालीहरूलाई लगानीको मार्ग प्रशस्त गरिनुपर्ने माग पनि व्यवसायहरूले राखेका छन्। उक्त छलफलका क्रममा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेपाल लाइफ इन्सुरेन्सका नवराज सिलवाल, नागरिक स्टक डिलरका सिइओ महेश्वर लाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेलको उपस्थिति रहेको थियो। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई समेट्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको र त्यसलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लगिएको जानकारी दिनुभयो। पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिने सन्दर्भमा प्रधानमन्त्रीकै तहबाट भएको यो अग्रसरता र नियमनकारी निकायहरूको प्रतिबद्धताले आगामी दिनमा नेपाली सेयर बजारले नयाँ उचाइ लिने र लगानीकर्ताको मनोबल उच्च हुने विश्वास गरिएको छ। यसैबीच प्रधानमन्त्रीसँगको भेटका विषयमा हामीले नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीसँग कुराकानी गरेका छौँ।
पुँजी बजारमा एउटा मनोबल अलिकति घटिरहेछ, यसलाई उकास्ने उपायहरू अलिकति बतायौँ र यसलाई चाहिँ अलिकति दिगो विकासको लागि, यसलाई चाहिँ हेल्दी बनाउनको लागि के चिजहरू सुधार गर्दाखेरि यो हुन्छ भन्ने चिज चाहिँ बतायौँ हामीले।
प्रधानमन्त्रीको तर्फबाट के आश्वासन पाउनुभयो, के प्रतिबद्धता पाउनुभयो?
प्रधानमन्त्रीज्यूले हामी यो विषयमा हामी जानकार छौँ, यो पुँजी बजारको यो किन मनोबल गिरिरहेछ भन्ने चिजमा चाहिँ हामी चिन्तित छौँ र यसको मनोबल उकास्न र यसलाई सुधार्ने भनेको इन्डेक्स मात्रै सुधार्ने होइन, बजारलाई व्यवस्थित गर्न, इफिसियन्ट बनाउन, यसको विकास र विस्तारका लागि नियमनकारी निकायहरूसँग छलफल गरिरहेछौँ, सबै चिजहरू सुधार्नुहोस् भनेर भनिसकेका छौँ। अहिले तपाईँहरूका कुरा सुनिसकेपछि, तपाईँहरूका यी सुझावहरू लिइसकेपछि फेरि पुनः हामी उहाँहरूसँग बसेर कुराकानी गरेर यो निरन्तर यसलाई सुधारको कार्यक्रमहरू अगाडि बढाउँछौँ भन्नुभयो।
सेयर लगानीकर्ताहरूमा जुन उत्साह थियो हिजोका दिनमा, लगानीकर्ताको मनोबल अब यो भेटपछि उक्सिने या उकासिने देख्नुहुन्छ?
होइन, एउटा त कस्तो भने नेपालको इतिहासमा पुँजी बजारलाई यति महत्त्व दिएर सरकार प्रमुख अथवा सरकारको प्रमुख कार्यकारीले बोलाएर आफ्नो कार्यकक्षमा राखेर ल तपाईँहरूको समस्या के हो, किन मनोबल घट्यो, ल बताउनुहोस्, यो चाहिँ निराकरण गर्न म तयार छु भन्नु नै ठुलो एचिभमेन्ट हो अथवा यो ठुलो महत्त्वको विषय हो होइन। उहाँले चासो दिएर उहाँबाट पनि सम्बोधन नभए कहाँबाट सम्बोधन हुन्छ, यसलाई यो रूपमा हेर्नु पर्यो। र अर्को चिज चाहिँ नि अब कस्तो भने यो लङ्गर यो सर्ट टर्ममा त यसले मनोबल विकास नै गर्छ, उत्साहित हुने नै भइयो होइन, अब चाहिँ हुन्छ है हाम्रो कुराहरू सुनियो, जायज चिजहरू चाहिँ अगाडि बढ्छन् भन्ने किसिमको चिज भइ नै हाल्यो। अब लङ रनमा हुनलाई चाहिँ नि सतत निकायले यो सुधार हुनलाई चाहिँ सतत निकायले चाहिँ नि बिस्तारै काम गर्दै जानु पऱ्यो। त्यो के भने आज भेट भयो, आजको भोलि नै चाहिँ सबै कामहरू हटाक हटाक भइहाल्छ भन्ने होइन, सबै प्रक्रियाहरू मिलाउनु पऱ्यो, नियम कानुन हेर्नु पऱ्यो, त्यसको प्रोज एन्ड कन्स हेर्नु पऱ्यो, उहाँ चाहिँ नियमनकारी निकायले इम्प्लिमेन्ट गर्ने निकायले पनि त्यो हेर्नु पऱ्यो र त्यसमा चाहिँ नि चाहिँ समस्याहरूको एमिकेबल सल्युसन गर्नेतिर चाहिँ नि गयो भने यो दिगो भएर जानेछ। र यो चाहिँ हामीले कसरी बुझ्नु पऱ्यो भने पुँजी बजारलाई बढाउने, इन्डेक्सलाई बढाउने, मूल्य बढाउने भन्दा पनि यो हेल्दी हुनु पऱ्यो, यहाँ पुँजी परिचालनको अवस्था राम्रो हुनु पर्यो, यसले इकोनोमिक ग्रोथ र चाहिँ नि राज्यले लिएको चाहिँ नि इकोनोमिक एक्टिभिटीका चिजहरूलाई चाहिँ यसले सपोर्ट गर्नु पर्यो र यो चाहिँ पुँजी बजार चाहिँ इन्टरप्रेन्योर जन्माउने, उद्योगी व्यवसायीलाई चाहिँ नि तरलता दिने अथवा फन्ड जो गर्ने चाहिँ एउटा सशक्त माध्यम हुनु पर्यो भन्ने चिजमा चाहिँ उहाँ एकदम स्पष्ट हुनुहुन्थ्यो, यो किसिमको चिज चाहिँ उहाँले राख्नुभयो।
तपाईँहरूसँगको भेट पछाडि बजारले केही गति लिएला, उछाल आउला भन्ने अपेक्षा राख्न सकिन्छ? लगानीकर्ताहरूमा मनोबल त्यो बढ्छ भन्ने अपेक्षा,
त्यो अपेक्षा गर्न सकिन्छ र दीर्घकालीन सुधारको लागि चाहिँ यहाँको प्रविधि, नियम कानुन, प्रणाली यो सबै चिजहरू सुध्रिनु पर्छ। सर्ट टर्ममा त यो हो, यसमा पनि मैले के भने भन्दाखेरि यी सबै चिजहरू नसुध्रिकन त हुँदैन, तर प्रधानमन्त्रीज्यूको चाहिँ नि प्रतिबद्धता चाहिँ नि के छ भन्दा अथवा उहाँले चाहिँ नि के बताइरहनु भएको छ भने यो सबै चिजहरू सुधार्न हामी प्रतिबद्ध छौँ र यसलाई चाहिँ नि राम्रो बनाएर लिएर जाने भन्ने चिजमा चाहिँ नि उहाँको प्रष्ट सन्देश देखिन्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी। नेपालको निजामती प्रशासनलाई चुस्त, पारदर्शी र पूर्ण रूपमा नागरिक मैत्री बनाउन मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले 22 बुधे महत्वपूर्ण निर्णय गरेको छ। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र बिचौलियाको चलखेल अन्त्य गर्दै सेवा प्रवाहमा व्यापक सुधार गर्ने प्रतिबद्धता बैठकले जनाएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
सरकारी कार्यालय भन्ने बित्तिकै लामो लाइन, अनेकौं झन्झट, बिचौलियाको चलखेल र फाइलको ढिलासुस्तीको चित्र नागरिकको मानसपटलमा आउने गर्दछ। मालपोत, नापी, यातायात, जिल्ला प्रशासन वा श्रम कार्यालयबाट सेवा लिनु नागरिकका लागि सधैँ एउटा चुनौती रहँदै आयो। तर पछिल्लो समय डिजिटल सेवा विस्तार र सुशासनका प्रयास भइरहेका बेला देशको प्रशासनिक नेतृत्वले सरकारी सेवालाई नागरिकमुखी बनाउन एकैपटक 22 बुधे संकल्प गरेको छ। नवनियुक्त मुख्य सचिव गोविन्द बहादुर कार्कीको उपस्थितिमा पहिलो पटक बसेको विशिष्ट श्रेणीका कर्मचारी अर्थात् सचिवहरूको बैठकले प्रशासनिक प्रणाली सुधारका लागि ठूला र रणनीतिक निर्णयहरू गरेको हो। बैठकले गरेको सबैभन्दा महत्वपूर्ण निर्णय बढी भीड हुने कार्यालयहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने घोषणा हो। डिजिटल प्रविधिको विस्तारसँगै अनलाइन आवेदन दिन नसक्ने ज्येष्ठ नागरिक अशिक्षित तथा दुर्गमका सेवाग्राहीलाई मध्यनजर गर्दै बैठकले अर्को मानवीय र व्यवहारिक निर्णय गरेको छ। अब त्यस्ता नागरिकका लागि सम्बन्धित कार्यालयले नै छुट्टै कर्मचारी खटाएर सेवा उपलब्ध गराउनु पर्नेछ। सुशासनलाई थप मजबुत बनाउन र नागरिकका गुनासा तत्काल सम्बोधन गर्न वेबसाइट तथा मोबाइल एपमा आधारित एकीकृत नागरिक गुनासो तथा सुझाव प्रणाली सञ्चालन गरिने भएको छ। सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्र मार्फत सूक्ष्म निगरानी राखी कार्यवाहीको सिफारिस गरिने व्यवस्थाले कर्मचारी तन्त्रमा जवाबदेहिता बढ्ने अपेक्षा गरिएको छ। बैठकले गरेका अन्य प्रमुख निर्णयहरूमा स्थानीय तहलाई अधिकार, मालपोत र नापी सम्बन्धी सेवालाई स्थानीय तह मार्फत सञ्चालन गर्ने प्रक्रियालाई तीव्रता दिइने, दरबन्दी मिलान, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार दरबन्दी मिलान गर्ने र अनावश्यक नयाँ दरबन्दी सिर्जना नगर्ने, संस्थागत स्मृति हस्तान्तरण, कर्मचारीको सरुवा वा अवकाश हुँदा काम अधुरो रहने समस्या रोक्न इन्स्टिट्युसनल मेमोरी हस्तान्तरण अनिवार्य गरिने, सार्वजनिक विधा पुनरावलोकन, विधाको संख्या र उत्पादकत्वबारे बहस भइरहेका बेला यसको पुनरावलोकनका लागि कार्यदल गठन गरिने, राष्ट्रिय प्राथमिकता, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने प्रक्रिया, वित्तीय अनुशासन र बेरुजु फर्च्युटलाई उच्च प्राथमिकता दिइने, नेपालको प्रशासनिक इतिहासमा सुधारका ठूला घोषणाहरू पहिले पनि नभएका होइनन् तर कार्यान्वयन फितलो हुँदा नागरिकले परिवर्तन महसुस गर्न पाएका थिएनन्। त्यसैले यो 22 बुँदे प्रतिबद्धताको सफलता पनि निर्णयको संख्यामा होइन यसको अक्षरश कार्यान्वयनमा निर्भर रहनेछ। यदि यी निर्णयहरू कागजबाट उठेर सरकारी कार्यालयका कोठाहरूमा व्यवहारिक रूपमा लागू भएमा नेपालको प्रशासनिक सुधारको यात्रामा यो एउटा कोसेढुङ्गा साबित हुन सक्छ। अब नागरिकले चिन्जान, सिफारिस वा बिचौलिया बिना नै समयमा नै सेवा पाउने र राज्यले आफूलाई शासक होइन सेवक प्रमाणित गर्ने बेला आएको छ।
बजारमा बिक्री हुने खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर र सुरक्षालाई लिएर उपभोक्तामा चिन्ता बढिरहेका बेला सरकारले बजार अनुगमन र नियमनलाई थप कडा बनाउने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा बेचिने हरेक खाद्य वस्तु कानुनी मापदण्डभित्र हुनुपर्ने भन्दै नयाँ निर्देशन जारी गरेको छ।
हामीले दैनिक रूपमा खाने चामल, दाल, तेल, मसला वा बजारमा पाइने प्याकेटका खाद्य वस्तु कतिको सुरक्षित छन् त? यो प्रश्न अहिले हरेक उपभोक्ताको मनमा उब्जने गरेको छ। बजारमा न्यून गुणस्तरका सामान, लेबल नभएका वस्तु र म्याद सकिएका उत्पादनमा नयाँ मिति टाँसेर बेच्ने जस्ता गैर कानुनी गतिविधि बढ्दै गएपछि उपभोक्ताको चिन्ता चुलिएको हो। यही संवेदनशीलतालाई ध्यानमा राख्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई व्यवस्थित र सुरक्षित बनाउन कडा कदम चालेको छ। विभागले एक निर्देशन जारी गर्दै लेबल विहीन न्यून गुणस्तरका तथा गैर खाद्य पदार्थ मिसाइएका दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। विभागको निर्देशनमा भनिएको छ, उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा कुनै सम्झौता हुन सक्दैन। भौतिक पसलहरू मात्र होइन, अब फेसबुक, टिकटक वा विभिन्न वेबसाइट जस्ता डिजिटल प्लेटफर्मबाट बिल बिजक र गुणस्तरको प्रमाण बिना सामान बेच्नेमाथि पनि कडा निगरानी र कानुनी कारवाही गरिनेछ। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत बिना दर्ता र बिना प्रमाण चोरी पैठारीका सामानहरू बेच्ने क्रम बढेकाले विभागले डिजिटल माध्यमलाई पनि नियमनको दायरामा ल्याएको हो। विभागले उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, गोदाम सञ्चालक र खुद्रा तथा थोक व्यवसायी सबैलाई प्रचलित कानूनले तोकेका मापदण्ड र दायित्व पालना गर्न सचेत गराएको छ। अब बजारमा बिक्री हुने सामानमा उत्पादनको लेबल, उत्पादन र उपभोग गर्ने अन्तिम मिति, उत्पादक कम्पनीको विवरण, तौल र गुणस्तर सम्बन्धी प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ। नियामक निकायको सक्रियता र नागरिकको सजगताले मात्र बजारमा स्वच्छ प्रतिस्पर्धा हुने र प्रत्येक नेपालीको भान्सासम्म सुरक्षित खाद्य वस्तुको पहुँच सुनिश्चित हुने देखिन्छ।
कार्यक्रममा अब फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फुटबल जगतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्युयोर्क स्थित न्युयोर्क जर्सी स्टेडियममा नेपाली समयअनुसार हिजो मध्यरातपछि भएको रोमाञ्चक फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। यसअघि स्पेनले सन् 2010 पहिलो पटक यो उपाधि चुमेको थियो। निर्धारित 90 मिनटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको 106 मिनटमा स्पेनका फेरान टोरेजले निको विलियम्सको पासलाई सदुपयोग गर्दै गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। उपाधि जितेसँगै स्पेनको राजधानी मड्रिड लगायत देशैभरिका प्रशंसकहरू सडकमा ओर्लिएर ऐतिहासिक उत्सव मनाइरहेका छन्। यो फाइनल खेल फुटबल इतिहासकै एक प्रतीकात्मक क्षण बन्यो, जहाँ 19 वर्षका युवा स्टार लामिन यामलले 39 वर्षीय फुटबल लिजेन्ड लियोनल मेसीलाई अङ्कमाल गर्दै सान्त्वना दिए। 2 वर्ष अघि युरोकप जितेका यमाल 19 वर्ष 6 दिनको उमेरमा विश्वकप र युरोकप दुवै जित्ने सबैभन्दा युवा खेलाडी बनेका छन्। उनले प्रतियोगिताभरि विपक्षी टोलीको शारीरिक र मानसिक दबावलाई सहजै झेल्दै परिपक्व प्रदर्शन गरे। यता सन् 2022 विजेता अर्जेन्टिना र मेसीको लगातार दोस्रो पटक विश्वकप जित्ने सपना भने अधुरै रह्यो। करियरको सम्भवतः अन्तिम विश्वकप खेलिरहेका मेसी खेलपछि भावुक देखिए। अर्जेन्टिनाको टोली खेलमा फुटबल भन्दा बढी आक्रामक र झगडालु रणनीतिमा उत्रिँदा उसले ठूलो मूल्य चुकाउनु पर्यो। खेलको अन्त्यतिर इन्जो फर्नान्डेजले रातो कार्ड खाँदै मैदान छाडेका थिए भने निर्धारित 90 मिनटमा अर्जेन्टिनाले एउटा पनि सट अन टार्गेट हान्न सकेन। यो जितसँगै स्पेनिस फुटबलको विश्वव्यापी दबदबा थप मजबुत बनेको छ। स्पेन विगत 38 खेलदेखि अपराजित छ, जुन युरोपेली वा दक्षिण अमेरिकी फुटबल इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो। स्पेनका प्रशिक्षक लुइस देला फुइन्तेको रणनीति र एकेडेमिक प्रणालीको यो अर्को ठूलो सफलता हो। विगत 5 वर्षमा स्पेनले सिनियरदेखि युथ 17 पुरुष तथा महिला फुटबलमा गरी कुल 16 विश्व तथा युरोपेली उपाधिहरू जितिसकेको छ। स्पेन हाल पुरुष र महिला दुवै विधाको सिनियर विश्वकपको बहालवाला विजेता राष्ट्र समेत बनेको छ। खेल सकिए लगतै 19 वर्षीय लामिन यामल आँसु झरिरहेका लियोनल मेसीलाई अँगालो हाल्न पुगे। त्यो दृश्य केवल सान्त्वना मात्र थिएन, फुटबलमा एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको प्रतीक जस्तै देखिन्थ्यो। खेलपछि 39 वर्षीय मेसी न्युयोर्कको न्युजर्सी रङ्गशालामा उपस्थित अर्जेन्टिनी समर्थकतर्फ लामो समयसम्म हेरिरहेका थिए। उनीहरूको नामको नारा बीच सम्भवतः विश्वकपमा उनको अन्तिम उपस्थितिको भावनात्मक क्षण थियो। त्यो यो ऐतिहासिक जितसँगै स्पेनले विश्व फुटबलमा आफ्नो सुनौलो युगलाई निरन्तरता दिएको छ भने मेसीको विश्वकप युगको अन्त्यसँगै लामिन यामालको नयाँ युगको सुरुवात भएको सङ्केत मिलेको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।